الشيطان اللعين الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا ونبينا وشفيع ذنوبنا وحبيب قلوبنا وطبيب نفوسنا أبي القاسم محمد وعلى أهل بيته الطيبين الطاهرين المعصومين ولعنة الله على أعدائهم أجمعين من يومنا هذا إلى يوم الدين أما بعد فقد قال مولانا علي بن ابي طالب عليه الصلاه والسلام اجتناب السيئات افضل من اكتساب الحسنات. ناظرین کرام, میں مسلسل بہترین کام کے عنوان پر گفتگو کر رہا ہوں, اور بتانا مقصود یہی ہے کہ کام صرف اسی کو نہیں کہا جاتا جس میں انسان اپنے اعضاء اور جوارح کو لگاتا ہے اور کسی کام کو جسمانی طور سے انجام دے رہا ہے, بلکہ اگر وہ اپنے ارادے پر, اپنے نفس پر کنٹرول کر کے ان چیزوں سے اپنوں کو روک لے جس سے مذہب نے منع کیا ہے, روکا ہے, رک جائے تو یہ بھی ایک عظیم کام ہوتا ہے, ایک بڑا کام ہوتا ہے, اور یہ بہترین کام ہوتا ہے. اس سلسلے میں میں مسلسل گفتگو کر رہا ہوں, اور میری گفتگو یہاں تک پہنچی کہ ہم کم سے کم ان گناہوں کو جانیں بھی تاکہ یاد رہے. کسی وقت یاد رہتا ہی ہے تبھی انسان اس سے بچتا ہے. ویسے تو انسان کو پہلے ہی سے اپنے نفس پر کنٹرول کرنا چاہیے کہ بری چیزوں کی برائی کا احساس ہو جائے اور وہ اس کی طرف نہ جائے. میں جو فہرست میرے سامنے آئی گناہان کبیرہ کے عنوان سے, اس میں نویں نشست میں حرام خوری سے متعلق کہ حرام کا کھانا بھی یقیناً گناہ کبیرہ ہے. انسان اگر حرام کھا رہا ہے, حرام کمائی کے ذریعے سے آنے والے دولت کا استعمال کر رہا ہے, یا نجس چیزوں کا استعمال کر رہا ہے, یہ حرام ہے. اگر انسان جو حرام چیزوں کا استعمال کر رہا ہے, یہ گناہ کبیرہ ہے. اور یہ بتانے کی میں نے صحیح کی تھی کہ انسان اگر حرام کھاتا ہے تو انسانی فکر اور اعمال پر اس کے اثرات ظاہر ہوتے ہیں, اس کے اعمال قریب ہو جاتے ہیں, اس کے جسم پر بھی اس کے اثرات مرتب ہوتے ہیں. میں اس سلسلے میں ایک اور واقعہ کہ انسان کیفیت کے اعتبار سے بدل جاتا ہے, اور یہ طے ہے, یہ میں بھی آپ کو بتاؤں, یہ بھی طے ہے کہ رزق اللہ دیتا ہے, صرف بندے سے یہ چاہتا ہے کہ وہ جو صحیح کر رہا ہے, جو محنت کر رہا ہے, جو مشقت کر رہا ہے, وہ محنت و مشقت جو ہے اس راستے سے ہونا چاہیے جسے اللہ نے جائز قرار دیا ہے, حلال قرار دیا, تاکہ اس راستے سے جو رزق بھی آئے گا وہ حلال ہوگا. ایک واقعہ ہے, اور یہ بھی واقعہ حضرت مولائے کائنات علی ابن ابی طالب علیہ السلام کی حیات ہی سے متعلق ہے, جو آپ نے فرمایا تھا, جس کو میں نے آپ کے کلام کو عنوان کلام قرار دیا ہے, آپ کے قول کو عنوان کلام قرار دیا ہے کہ برائیوں سے بچنا اچھائیاں کرنے سے بہتر ہیں. انہیں کی حیات, میں نے مولا کی حیات میں ایک مرتبہ آپ کسی سفر سے گزر رہے تھے, سفر میں جگہ گاؤں میں پہنچتے ہیں جہاں ظہرین کا وقت ہو جاتا ہے, یعنی نماز کا وقت ہو جاتا ہے, وہاں آپ رکے, اپنی سواری کو کسی کے حوالے کیا کہ وہ میری سواری دیکھے, اتنی دیر میں نماز کو پڑھ لیں. ایک شخص نے اس ذمہ داری کو قبول کر لیا کہ جی ہے, میں آپ کی سواری کو یہاں نگرانی کروں گا, آپ جائیں نماز پڑھ کے, مسئلہ نہ ہے. حضرت علی چلے جاتے ہیں نماز پڑھنے کے لیے, اور جب نماز پڑھ کر کے واپس آئے ہیں تو دیکھا کہ سواری تو موجود ہے, لیکن جس کے حوالے کیا تھا وہ شخص, اور وہ سواری پہ نہیں, گھوڑے پر جو زین رکھا جاتا ہے اور زین رکھ کر کے آدمی بیٹھتا ہے اس کے اوپر, وہ زین جو ہے نہیں ہے, یعنی وہ چوراہے کے لے کے چلا گیا. اب ظاہر ہے اب اس پر پھر بیٹھنے کے لیے زین کی ضرورت ہے. حضرت علی نے کسی شخص کو پیسے دیے کہ بھائی یہاں کا جو بازار ہے وہاں سے زین خرید لائے. وہ شخص جاتا ہے لے کر کے, امام نے جتنے اس کو پیسے دیے تھے وہ پیسے لے کر گیا, دیکھا ایک شخص جو ہے کھڑا ہوا ایک زین لیے ہوئے بیچ رہا. قیمت پوچھی, اس نے وہی قیمت بتائی کہ اتنی اس کی قیمت ہے, جتنے امام نے پیسے دیے تو اس نے اتنی ہی قیمت بتائی. اس شخص نے وہ پیسے دیے اور زین لیا اور لے کے چلے آئے. جب حضرت علی نے زین کو دیکھا تو یہ تو میرا ہی والا ہے, وہی زین ہے جو میرا تھا. تو آپ نے اس وقت قسم کھا کر کے بات کہی کہ قسم ہے اس پروردگار عالم کی جس کے ہاتھ میں ہماری جان ہے, میں نے جب اس شخص کو اپنی سواری حوالے کی تھی تو ارادہ کیا تھا, نیت کی تھی کہ جب میں نماز پڑھ کر کے واپس ہوں گا تو چونکہ اس نے اپنا وقت دیا ہے, نگرانی کی ہے, تو میں اس کے بدلے میں اس کو اتنے ہی پیسے دوں گا تاکہ کسی نے اپنا وقت دیا ہے تو یوں ہی نہ ہو. پھر دوسری مرتبہ قسم کھا کے کہتے ہیں کہ قسم ہے پروردگار عالم جس کے ہاتھ میں میری جان ہے, اس کا مطلب یہ ہوا کہ آج اللہ نے اس کا یہی رزق معین کیا تھا, یہی اس کی روزی تھی. اگر وہ یہاں رہتا, انتظار کرتا, اپنا وقت جو دے رہا تھا یہی رہتا, تب بھی اس کو اتنا ہی پیسہ ملتا, میں نے نیت کی تھی میں اس کو دیتا. چلا گیا لے کر کے, تب بھی اس نے محنت کی کہ لیا, لے کے گیا, بازار میں کھڑا رہا, آواز لگاتا رہا اور بیچا, تب بھی اس نے اپنا ٹائم دیا, تب بھی اس کو یہی رزق ملا. البتہ دونوں رزق کی بنیادی حیثیت میں تبدیلی آئے گی کہ اگر وہ کھڑا رہتا انتظار کرتا تو رزق یہی ملتا, حلال بن کر کے بنتا ملتا, اور لے کے چلا گیا ہے تو لے کے چلے جانے کے بعد اب جو اس نے راستہ اختیار کیا وہ حرام راستہ اختیار کیا, رزق وہی ملا مگر رزق کی حیثیت بدل گئی کہ یہ حرام ہو گیا, اور حرام کو جو استعمال کرتا ہے اس کی روح گندی ہو جاتی ہے, اس کا باطن جو ہے گندا ہو جاتا ہے, اور جیسا انسان رزق استعمال کرتا ہے اسی اعتبار سے اس کے اعمال بھی سامنے آنے لگتے ہیں. اس لیے یہ تو طے ہے کہ انسان کو رزق بغیر محنت کے نہیں ملتا ہے, جب محنت کر ہی کے ملتا ہے. ایک چوری کرنے والا چوری بھی کرے گا تو چوری میں بھی محنت پڑتی ہے, بغیر محنت کو تھوڑی مل سکتا ہے, اس میں بھی محنت ہوتی ہے. تو ضروری ہے کہ انسان جو راستہ اختیار کرے وہ صحیح راستہ ہو تاکہ جو رزق اس کے نتیجے میں ملے وہ حلال بنے. تو بہرحال گناہان میں سے حرام خوری ایک گناہ ہے. اس کے بعد جو گناہ بتایا گیا ہے وہ بھی کھانے ہی سے متعلق ہے. اس میں فہرست ملتا ہے کہ انسان کا استعمال کرے ایسی چیزیں جس کو حرام قرار دیا گیا ہے, مثلا سور کا گوشت یا مردار کا گوشت, یہ کھانا حرام ہے. یہ میرے لیے کہہ دینا آسان تھا کہ میں صرف بتا دوں, اور ہر آدمی اس چیز کو محسوس کرتا ہے. ایک مسلمان تو سور کا نام سن کر کے جو ہے ایک دم سے اس کی روح کانپنے لگتی ہے کہ کیسے ہو سکتا ہے. مگر آج زمانہ بڑا ترقی کر گیا ہے, بہت آگے بڑھ چکا ہے, بے انتہا غذاؤں میں ملاوٹ ہو چکی ہے, ہوتی رہتی ہے. میں صرف یہ پیغام پہنچانا چاہتا ہوں کہ ہمیں کوئی چیز اگر استعمال کرنی ہے تو ہمیں چاہیے ہے کہ ہم جانیں کہ ہم کیا چیز استعمال کر رہے ہیں. اس لیے کہ آج یہ زمانہ آ چکا ہے کہ ہو سکتا ہے کہ ہم سبزی کھا رہے ہیں, دیکھنے میں ہم سبزی کھا رہے ہیں لیکن واقعا ہم سبزی نہیں کھا رہے ہیں, ہم گوشت کھا رہے ہیں. ممکن ہے میرے ناظرین اور سامعین کو حیرت ہو, یہ کیسے ہو سکتا ہے کہ ایک آدمی جو بازار سے سبزی خرید کر کے لے کر کے آیا ہے اور وہ گوشت کھا رہا ہو. نیچرل طور سے آج کل سبزیاں بہت کم ہیں, بلکہ آج کل ادویات کے ذریعے سے زیادہ کرنا عام ہو چکا ہے. جینیٹیکل موڈیفائڈ قسم کی جو ہے جی ایم فوڈ آج عام طور سے ملتا ہے, اور نیچرل بھی ملتے ہیں. جی ایم نے جینیٹیکل طور سے جو سبزیاں اگائی جاتی ہیں, ہو سکتا ہے دیکھ کر کے ہمیں حیرت کریں, یہ اتنی بڑی چیز اور اتنی تر و تازہ اور اتنی چیز, اس میں نہ جانے کیا کیا چیزیں ملا کر کے بنا دی گئی ہیں. میں اس پر زیادہ تقریر نہ کروں, صرف اتنی بات بتاؤں کہ مثال کے طور پر جینیٹیکل طور پر آج بہت سارے تجربات کیے جا رہے ہیں. فرض کیجئے, فرض ہی نہیں بلکہ واقعہ بھی ہے, कि जैसे एक मछली पानी में रहती है और पानी उसके जिस्म को नुकसान नहीं पहुंचाता, बल्कि पानी ही उसके जिस्म के लिए मुफीद है, कि उसको पानी से बाहर कर दिया जाएगा तो उसका जिस्म ख़राब हो जाएगा और पानी में रहेगी तो उसका जिस्म सही रहेगा। बरखिलाफ हमारा जिस्म अगर मुसलसल पानी में रहे तो गल सकता है, तकलीफ़ बढ़ सकती है, कुछ भी हो सकता है। मुसलसल 24 घंटे तक कोई अपने जिस्म किसी हिस्से को पानी में रखे, यकीनन ख़राबी पैदा हो जाएगी। वही पानी में पाए जाने वाली चीज़ें जो हमारे जिस्म को नुकसान पहुँचाएँगे। तो आज साइंसी तौर से ये चीज़ मुमकिन है कि आदमी पता लगा ले कि वो मछली के जिस्म में वो कौन सी चीज़ है जो उसके जिस्म को पानी नुकसान नहीं पहुँचाता और मुफीद होता है, और हमारे जिस्म में वो क्या चीज़ कमी है जिसकी बुनियाद पर पानी असर करता है। एक टमाटर की सब्ज़ी को अगर पानी में डुबो दिया जाए तो सड़ जाएगा, गल जाएगा, टमाटर भी टमाटर नहीं रह जाएगा, ख़राब हो जाएगा। अब इस सब्ज़ी को उगाने के सिलसिले में अगर पानी ज़्यादा पड़ जाए और ये पानी में रहे और ख़राब ना हो और बहुत दिनों तक ऐसे ही रहे, हम पानी डाल डाल के तरोताज़ा रखें, तो मछली के जिस्म से वो जीन, जो जीन मछली के जिस्म को पानी से ख़राब होने से बचाता है, वो निकाल करके टमाटर की सब्ज़ी में डाल दिया जाए, उसके दरख्त में, तो वो चूंकि वो जीन निकाल के इसमें डाल दी तो देखने में तो आप टमाटर हैं कि वो टमाटर है, लेकिन अब वो पानी में डाले रहेंगे तब भी जो है उसको टमाटर को कोई नुकसान पहुंचने वाला नहीं। जैसे मछली तरोताज़ा रहती पानी में, वैसे ही वो भी रहेगा। तो अब खाने को तो हम टमाटर खा रहे हैं, मगर असल में अपने तासीर के एतबार से वो गोश्त है, वो गोश्त है, मछली का गोश्त है। लेकिन बहरहाल आज के ज़माने में ये आलमी कानून है कि कोई भी फैक्ट्री, कोई भी कंपनी, कोई भी ग़िज़ा तैयार करती है तो उस पर लाजिम है कि वो बताएं कि इसमें क्या क्या चीज़ें मिली हुई हैं और क्या क्या चीज़ें इसमें हैं। सारे अज्जा को, अज्जाए तरकीबी को उसमें लिखा जाता है। हो सकता है एक बच्चा बिस्किट खा रहा हो, मगर बिस्किट कहने को हम बिस्किट खा रहे हैं, मगर हो सकता है कि उसमें जो चिकनाई डाली गई है कि होती है उसमें चिकनाई, न जाने किस चीज़ की चिकनाई हो, ये उसके पाकिट पर लिखा हुआ होता है, ये तय है कि उस पर लिखा होता है कि इसमें किस तरह की चिकनाई डाली गई है, इसमें रोगन या तेल जो है किस चीज़ का है, वो वेजिटेबल ऑयल है या ये कि नहीं वेजिटेबल नहीं है बल्कि जानवर के जिस्म का है। तो पता नहीं वो जानवर कैसा है, ज़बीहा है, गैर ज़बीहा है, हलाल है, गैर हलाल है। मेरे पैगाम पहुंचाने का मकसद ये है कि हम जिस माहौल और माशरे में रहते हैं, हमने असलन इस चीज़ की तरफ कभी तवज्जो ही नहीं की है कि हम जिस चीज़ को खा रहे हैं वो जाने कि हम क्या खा रहे हैं, इसमें क्या क्या चीज़ मिली हमने। हम तो सिर्फ सामने लेकर के हम ब्रेड लेकर के आए, ब्रेड खा रहे हैं, सिर्फ ब्रेड नहीं होती, इसमें न जाने कितने अज्जा मिले हुए होते हैं। हम बिस्किट खा रहे हैं, सिर्फ एक बिस्किट नहीं होता है, न जाने कितनी चीज़ें मिली हुई हैं। हो सकता है पैकेट में जो दूध आ रहा है वो दूध अगर 2-4-10 रोज़ रह सकता है तो कोई चीज़ मिलाई गई है, जो मिलाने के बुनियाद पर वो चीज़ रहती है, क्या चीज़ मिलाई गई है जाने जाने। वो मज़हब हमें उसको जायज़ कहता है, जायज़ नहीं कहता है। दुनिया में एक टॉफ़ी इंसान खा रहा है, एक चॉकलेट खा रहा है, उसमें न जाने कितनी चीज़ें मिली हुई हैं, उसमें क्या चीज़ है जायद है। तो हम अगर गुनाह कबीरा के उनवान से ये बात बताते हैं कि गुनाह कबीरा यह है कि इंसान मुर्दार खाए या सुअर खाए या खून के अज्जा को खाए, यह हराम है, तो ज़ाहिर है सामने कोई भी इंसान एक मुर्दार पड़ा हुआ उसकी तरफ नहीं जाएगा खाने के लिए। लेकिन जो अल्लाह के नाम के बग़ैर ज़बह किया गया है या यूं ही जो उसको झटके से कत्ल कर दिया गया है, तो ज़ाहिर वो मुर्दार ही, हमारे लिए तो मुर्दार है, उससे निकलने वाली चर्बी, उसके आज़ा और उसकी चीज़ें जो है किसी चीज़ में मिला दी गई तो मुर्दार है। इसलिए हम जब किसी चीज़ को खा रहे हैं तो यकीनन आलमी कवानीन के एतबार से अगर वो पैकेट में तो उस पर लिखा हुआ होता है, मुमकिन है उसमें जो फैट लिखा हुआ है उसमें लिखा होगा कि एनिमल फैट है मसलन, तो अगर एनिमल फैट लिखा हुआ है तो कतन हमारे लिए हराम का, इसलिए हमें पता नहीं है ये कौन सा एनिमल है और किस तरह का एनिमल पाया जाता है। तो हमें ज़रूरत है कि हम उन चीज़ को जाने। दही बनाया जा रहा, पता नहीं किस तरह के चीज़ें उसमें मिलाई जा रही हैं और क्या चीज़ है, में किस किस तरह की तरकीब है और किस चीज़ का, वो चीज़ें जाननी चाहिए हैं। पता नहीं आदमी क्या कह रहा। अगर मेरा पैगाम पहुंच सके और सामईन और नाजरीन मेरी बात पर गौर कर रहे हैं तो अपने तई ख़ुद भी ये तरीक़ा अख्तियार कर लें और अपने से इर्द गिर्द लोगों तक बताएं कि चीज़ सिर्फ खाना नहीं। मैं पहले भी इसकी पहली वाली तकरीर में बता चुका हूँ कि इंसान अगर अनजाने में कोई चीज़ खा लेता है तो वह काबिल तौबीख नहीं होगा, यानी उसको डांटा फटकारा नहीं जाएगा और क़यामत में उस पर अजाब भी नहीं होगा, इसलिए कि उसने अनजाने में खा लिया था। लेकिन असरात के एतबार से जो कुछ चीज़ होती है कि आपने गलत चीज़ खाई है तो जान के खाई है, तो भी अनजाने में खाई है तो भी उसके जो असरात होने वाले हैं वो असरात तो रहेंगे। जहर जान के खाया है तब भी असर है, अनजाने में खा लिया है तब भी असर है। उन असरात से बचने के लिए कम से कम हमारी ज़रूरत होती है कि हम अपने इल्म में इजाफा करें और अपनी जिम्मेदारियों को जो है निभाएं, और जिम्मेदारियां ये कि हम कम से कम जानें कि इसमें क्या क्या चीज़ें मिली हुई हैं। हम हिंदुस्तान में रह रहे हैं, हमारा माशा यहाँ, हम मगर इसी के साथ साथ हम दुनिया के और हिस्सों में गए। दुनिया के और हिस्सों में रहने वाले मुसलमान किसी हद तक बेदार हैं, मैं इसकी तायद कर सकता हूँ कि वहाँ जब कोई चीज़ ख़रीदते हैं तो उसको पढ़ते हैं, उसको देखते हैं, वो जानते हैं कि जो चीज़ मैं ख़रीद कर लेकर के आया हूँ। चूँकि हम ऐसे मुल्क में हैं जिस मुल्क में जो है दूसरी चीज़ों को भी इस्तेमाल किया जाता है जो हमारे लिए जो जायज़ नहीं है, और उसके अज़्ज़ा दूसरी चीज़ों में मिलाया जा सकता है, लेकिन आलमी क़वानीन को पेश नज़र जो भी उस ग़िज़ा को तैयार करता है यकीनन वो लिखता है कि इसमें क्या क्या चीज़ें मिली हुई हैं, तो पढ़ लेने के बाद चीज़ वाज़ेह हो जाती है कि इसमें कोई चीज़ ऐसी भी है जो हमारे लिए, मसलन आम तौर से बच्चों के लिए बनाई जाने वाली चीज़ों में आम तौर से जिलाटीन जो है डाली जाती है। अब जिलाटीन जो है दो तरीक़े से बनती है, ज़्यादातर जो है वो एनिमल फैट उसमें डाला जाता है, जो जानवरों की चर्बी हो या उसके हड्डी में पाए जाने वाला जो गूदा होता है उसको डाल करके बनाया जाता है जिलेटिन निकाल करके। तो अगर एनिमल फैट लिखा हुआ है कि इसमें डाला गया, बहुत सारी टाफियों में, बहुत सारे चॉकलेट में ये चीज़ें होती हैं, उमूमन हो सकता 90% जो चीज़ जिलाटिन डाली जाती है, तो उसको जानना चाहिए कि काहे की जिलाटिन है, किस चीज़ की जिलाटिन जो डाली गई है, ताकि इंसान जो है वो चीज़ न खा रहा हो जो हमारे लिए हराम है। ठीक, अनजाने में इंसान ने खा लिया, अनजाने में खा लेने की बुनियाद पर जो है टोका तो नहीं जाएगा और उसने गोया कार्य हराम तो नहीं अंजाम दिया, लेकिन इस पर ज़रूर टोका जाएगा कि अल्लाह ने जब आपको अक्ल दी थी और आप जानते हैं कि जो चीज़ मैं खा रहा हूँ वो एक चीज़ नहीं है, दसियों चीज़ को मिला करके बनाया गया है, तो उसमें कोई चीज़ ऐसी तो नहीं है जो हमारे लिए नाजायज़ भी हो। एक पूरे हौज में जो है या एक पूरे जग में जो है अगर एक कतरा निजासत गिर जाती है तो पूरा पूरा नजीस हो जाता है। वैसे एक चीज़ में थोड़ी सी भी कोई निजासत मिली हुई है, हराम चीज़ मिली तो थोड़ी पूरी हराम हो जाती है। तो जानना चाहे, इस तरफ मुतवज्जह रहना चाहिए ताकि इंसान अपने को बचा सके। इसलिए मैंने एक थोड़ी सी वजाहत कर दी है कि मुर्दार का खाना हराम है, लेकिन आदमी सोचे क्या है कि ये बयान करने की कोई ज़रूरत नहीं, बयान करने की ज़रूरत है, मुर्दार किसी दूसरी चीज़ में आ सकता है मिल करके। खून खाना हराम है, किसी दूसरी चीज़ में मिल करके आ सकता है। सुअर खाना हराम है, यकीनन बहुत बड़ी कौम है जो इसको खाती है, लोग उसको उसके गोश्त को इस्तेमाल करते हैं, तो उससे निकलने वाले अज़ा बहुत सारी चीज़ों में जो है इस्तेमाल होता है। तो हम जान के नहीं कि हमें पढ़ना चाहिए, देखना चाहिए कि कहीं जो चीज़ हम इस्तेमाल करें उसमें ये चीज़ पाई जाती है या नहीं। इसी तरीके से वो जानवर जो शरई एतबार से ज़बह न किया गया हो वो भी हराम होता है, उसका खाना भी हराम है। शरई एतबार से उसके शरायत हैं कि ज़बह करते वक्त अल्लाह का नाम लिया जाना चाहिए है, क़िबला रुख होना चाहिए है, ये शरायत पूरे नहीं किए गए तो हो सकता है किसी ने किसी जानवर को लेकर के जो है सर पकड़ा उसको ज़बह कर दिया, ये काफ़ी नहीं होता। मैं तो यहाँ तक भी कह सकता हूँ कि हो सकता है कि मुसलमान में भी जो इन अहकाम को नहीं जानता है उनकी लापरवाही बरत रहे हों कि बस कोई भी परिंदा मोर लिया और यूं ही ले करके सिर्फ ज़बह ही तो करना, छुरी लिया उसे गर्दन में चला दी, गर्दन में चला देने से ज़बह नहीं होता है, उसके शरायत पूरे होने चाहिए हैं। मुसलमान ज़बह करने वाला हो अल्लाह के नाम को ले, बिस्मिल्लाह वल्लाहु अकबर कहे, क़िबला रुख होना चाहिए, शरायत पूरे हो तब ज़बीहा होता है, खाली गर्दन के काट देने का नाम ज़बीहा नहीं हुआ करता है। बल्कि ये बात आए तो और भी एक बात की तरफ तवज्जो दिलाऊं कि دیکھیں مذہب جو ہے جو تعلیمات دیتا ہے کتنا انسانی, کہ اللہ نے کہا کہ جب بھی کوئی کام شروع کرو تو بسم اللہ الرحمن الرحیم کہو, یعنی میں شروع کر رہا ہوں اللہ کے نام سے جو رحمان اور رحیم ہے, رحم کرنے والا ہے. لیکن جب کسی جانور کو ذبح کرنا ہوتا ہے تو وہاں بسم اللہ الرحمن الرحیم نہیں کہا جاتا ہے. اس لیے دونوں عمل میں تضاد دکھائی دے رہا ہے کہ انسان جو ہے یہ بھی کہے کہ اس کے نام سے جو بڑا رحم کرنے والا ہے, اور ہم چھری بھی چلا رہے ہوں, تو رحم کرنا اور چھری میں چلانے میں جو ہے دونوں میں تضاد ہے. لہذا فوراً حکم وہاں بدل جاتا ہے کہ اللہ ہی کا نام لینا ہے, مگر وہاں اس کی صفت کو جو ہے نہیں, یہ صفت نہیں ذکر کی جائے گی کہ اس کے نام سے جو رحمان اور رحیم ہے, بلکہ یہ کہا جائے گا بسم اللہ واللہ اکبر, شروع کرتا ہے میں اللہ کے نام سے, اور اللہ تو بڑا ہے اور ہر بڑے پر چھوٹے کو قربان کیا جا سکتا ہے. اس لیے جو ہے یہ حکم جو ہے وہاں بدل جاتا ہے کہ رحمان اور رحیم وہاں نہ کہا جائے, ورنہ کوئی بھی مذہب والا ٹوکے گا کہ عجیب انسان یہ لوگ, چھری بھی چلاتے ہیں اور رحمان اور رحیم بھی کہتے ہیں. اللہ نے کہا نہیں, اس اللہ کے نام سے جو بڑا ہے, اور ہر بڑے پر چھوٹے کا قربان ہونا اس کے لیے فخر کی بات ہوتی ہے کہ چھوٹا بڑے کے لیے قربان ہو جائے. یہ حکم ہے. بارہ امریکہ کا مقصد یہ ہے کہ اگر غیر شرعی طور پر ذبح کیا گیا ہے, احکام شریعت کو پیش نظر رکھ کر کے ذبح نہیں کیا گیا ہے تو ذبح ہی کیا گیا ہے, مگر اسے ہم ذبیحہ نہیں کہیں گے چونکہ شرائط پورے نہیں ہوئے, تو وہ بھی مردار ہی کے حکم میں آ جاتا ہے اور اس کے گوشت کا کھانا بھی ہمارے لیے جائز نہیں ہو سکتا ہے. اس لیے باہر کے ممالک میں رہتے ہوئے انسان کو ان ساری چیزوں کو غور کرنا چاہیے کہ آپ خالی یہ دیکھ کر کے کہ مرغی کا گوشت ہے یا بکری کا گوشت ہے, زائد ذبح کیا گیا ہوگا, اسے کیسے ہوگا, نہیں, یہاں مذبح ہے یہاں ذبح یہی جاتا ہے, لیکن یہ جاننا چاہیے, دیکھنا چاہیے کہ مذبح ہے وہاں ذبح کرنے والے مسلمان ہیں اور شرعی طور سے کیا جاتا ہے یا نہیں کیا جاتا, ان ساری چیزوں کی طرف متوجہ ہونا چاہیے. گناہ نے کبیرہ میں سے ایک گناہ اور بھی ہے, اسے کم فروشی, یعنی اگر انسان جو ہے دکان کیے ہوئے ہے اور تول کر کے کوئی چیز دینا ہے یا ناپ کر کے دینا, تو اس میں ناپ اور تول میں انسان جو ہے کم کرے, اس کو بیچتے بیچتے اتنا ہنر ہو گیا ہے کہ وہ ایک کلو کو تین پاؤ کر سکتا ہے کسی نہ طریقے سے, یا کچھ نہ کچھ جو ہے کم کر کے چار پانچ کلو بیچنے میں ایک کلو بچا سکتا ہے. یہ کم فروشی گناہ کبیرہ ہے کہ انسان گویا کہ اس کے بدلے کو لے لیا ہے, یعنی ایک کلو بیچنے کا جو پیسہ ہوتا تھا اس کو کہہ کر کے لے چکا, اسے مل چکا مگر اسے کم دے رہا ہے, تو جتنا حصہ کم دیا ہے اور اس کا بدلہ لے لیا وہ اس کے لیے حرام ہے. دو کام, ایک تو کم بیچا وہ بھی گناہ ہے, اور دوسرے جو اس نے زیادہ لیا اس کا کھانا بھی اس کے لیے حرام ہے, وہ اس کو غصبی مال ہو گیا. وہ کیسے انسان جو کسی کا ہو, کسی کے ہونے کی بنیاد انسان مذہب ہمیں انسانیت سکھاتا ہے, لہذا ہم یہ نہیں دیکھیں کہ کون تھا آنے والا, یہ نہیں, بلکہ آپ نے کم تولا ہے غلط ہے گناہ ہے, اور اس کم کے بدلے میں جو اس کا زیادہ پیسہ لیا وہ آپ کے لیے حرام ہے. یہ مذہب نہیں سکھاتا ہے, مذہب اسے گناہ کبیرہ کہتا ہے. اے کاش کہ انسان ان ساری باتوں پر طرف متوجہ ہو تو کبھی جو ہے سماج میں برائیاں دکھائی نہ دیں, ایک پاک و پاکیزہ اور بہت محبت سے بھرا ہوا ماحول پیدا ہو سکتا ہے. اور اسی طریقے سے ایک اور چیز بھی ہے, اس کی طرف بھی متوجہ ہونا چاہیے, جو گناہ میں شمار کیا گیا ہے اس کو ہم عربی میں کہتے ہیں تعرب بعد ہجرت, یعنی اس کا مطلب یہ ہوتا ہے کہ انسان جو ہے ایک ایسی جگہ رہ رہا ہے جہاں مذہب کے احکام پر عمل کرنے میں اسے کوئی دشواری نہیں ہے, کوئی دشواری نہیں ہے. ہم نماز پڑھیں گے کوئی روکے گا نہیں, ہم اذان کہیں گے کوئی روکے گا نہیں, ہماری عورتیں پردے میں ہوگی کوئی ٹوکے گا نہیں, یعنی جتنے بھی دین اور مذہب کے احکام ہیں اس کے کرنے میں ہمیں آزادی ہے. اور اس جگہ کو چھوڑ کر کے انسان وہاں چلا جائے جہاں احکام پر عمل کرنے میں پابندی ہے, اور کہیں سے چلائے اس ملک کا قانون ہو گیا ہے, بنا دیا گیا ہے کہ یہاں عورتیں پردہ نہیں کر سکتی, یہاں آپ فرض کیجئے نماز نہیں پڑھ سکتے, نہیں کر سکتے ہیں, تو جہاں اس طرح کی پابندی لگا دی گئی ہو کہ وہاں آپ جو ہیں اپنے دین اور مذہب کے احکام پر عمل نہیں کر سکتے ہیں, قانونی اعتبار سے منع کر دیا گیا ہے, تو ایسی جگہ ہجرت کر کے جانا حرام ہے. بلکہ فوراً وہاں سے پلٹ کر کے واپس آنا چاہیے اس جگہ پر جہاں انسان احکام دین پر مذہب پر عمل کر سکتا ہو. تو گویا یہ بھی گناہ ہے انسان کے لیے اور گناہ کبیرہ ہے کہ انسان اس جگہ ہجرت کر کے جائے, جان بوجھ کر کے جا رہا ہے جہاں پتہ ہے, بلکہ اگر پتہ نہ بھی ہو اور جانے کے بعد پتہ لگ جائے تو اس کو پلٹ کے آ جانا واجب اور ضروری ہو جاتا ہے, وہاں سے پھر سے ہجرت کر جانا واجب ہوتا ہے جہاں ہم اپنے دین پہ مذہب پر عمل نہ کر سکیں. انسان سوچتا ہے کمانے کے لیے گئے ہیں, انسان سوچتا ہے کہ ہم وہاں گئے ہیں اس لیے کہ جو ہم اپنا پیٹ پال سکیں. آخر اللہ کے راضی ہونے سے یقین کیوں اٹھتا چلا جا رہا ہے؟ اللہ رزق دے گا اور دیتا ہے, جہاں اس کے حکم پر عمل کرنے کی توفیق زیادہ ہو رہی ہے یقین کیجیے وہاں جو ہے اور زیادہ ملنے کا امکان پایا جاتا ہے. آدمی وہاں بھی محنت کرے گا یہاں بھی محنت کرے ملے گا. ہاں تھوڑی بہت ممکن ہے کہ کثرت و قلت کے اعتبار سے کہ وہاں زیادہ اور یہاں کم, کم اور زیادہ کی بات کو نہیں دیکھنا چاہیے. ہے اگر ہماری حیات ہم جی پہ رہے ہیں تو اہم یہ ہے کہ اللہ نے ہم سے جو کچھ طلب کیا ہے چاہتا ہے کہ میرے احکام پہ عمل کیا جائے, جہاں اس پر عمل کرنے کا امکان زیادہ ہو وہاں انسان کو رہنا چاہیے ہے, اور جہاں اللہ کے احکام پر عمل کرنے کو روکا جا رہا ہو تو یہ بندگی کے خلاف ہے کہ ہم اللہ کو چھوڑ کر کے صرف دنیا کے پیچھے چلے جائیں. اللہ کو پا کر کے انسان سب کچھ پا لیتا, بلکہ اپنی بات کی تائید کے لیے کہنا چاہوں گا اس سلسلے میں بھی کہوں کہ امام حسین صلی اللہ علیہ وسلم نے دعائے عرفہ میں ایک جملہ کہا ہے کہ مادہ وجد من فقدک, پروردگار اس نے پایا کیا جس نے تجھے کھو دیا, اور اس نے کھویا کیا جس نے تجھے پا لیا. اللہ کو پا کے انسان کچھ نہیں کھوتا, سب کچھ مل جاتا ہے, اور اللہ کو کھو کر کے انسان کچھ بھی نہیں پاتا ہے. لہٰذا یہ سوچ کر کے ہم فلاں جگہ جائیں گے زیادہ ملے گا, کچھ نہیں ملتا, ملاتا ہے اللہ کے احکام پر عمل کرنے کی توفیق ملے تو سب کچھ مل سکتا ہے. لہٰذا ہجرت ایسی جگہ کر کے جانا جہاں دین پر عمل کرنے کی ممانعت ہو حرام ہے, گناہ ہے, ہم سب کو پتا ہے. ایسی جگہوں سے اپنے کو روکے رکھنا اور اپنے پر کنٹرول کرنا یہ بہترین کام ہے. اللہ ہم سب کو توفیق عنایت فرمائے کہ ہم بہترین کام کے عادی بنیں اور توفیق اس کی ملتی رہے. واخر دعوانا الحمدللہ رب العالمین.
الحمدللہ